अब आप ये किचरे के बारे में जो कुछ इरशाद फरमा रहे हैं, और साथ ही जहन में कुछ सवालात यूँ आ रहे थे कि इसाले सवाब के लिए ये सब होना चाहिए, लेकिन एक तबका है जो इस तरह बनाता है बाबा, जिससे सड़कें बंद हो जाती हैं, सर के वो गलियों पर कनाते लगा देते हैं, सड़कें खोद देते हैं, और तरह तरह के ऐसे मामलात करते हैं जिस पर मतलब कि वाकईतन किसी को उंगली उठाने का मौका मिलता है। क्या ही बेहतर हो कि ये इसाले सवाब के लिए जो खिचड़ा बनाते हैं उनके लिए कुछ मदनी फूल आप इरशाद फरमा दे के बनाएं, मगर इस अंदाज से बनाएं ताकि वो शरीयत के दायरे में रहकर बने और जो मकसद है सवाब हासिल करना वो हमें नसीब हो सके।
हाँ, हुकूक के अम्मा तलफ नहीं होने चाहिए इसमें। अब चाहे वो खिचड़ा पकाएं, चाहे जश्न विलादत मनाएं, या शादी बारात के सिलसिले में कोई, अब तो खैर हाल में होता, जब हमारा लड़क बंदा ना, उस वक्त हाल वगैरह तो इक्का दुक्का ही नाम सुने थे, मतलब बिल्कुल बचपन में तो हाल का पता भी नहीं, गालिबन नहीं था मेरे को। तो ये अब सब हाल में शादियां करते, पहले गलियों में होती थी, कनाते लगा के। अब भी देहातों में, और मेरा ख्याल ऐसे ही होता होगा कि वो गलियां सारी बंद और वो कनाते लगा कर, तंबू क्या बोलते हैं वो, शामियाना सजा कर, और इस तरह वो गलियों में शादियां भी होती थी, और सब ये खाने पीने की तरकीबें और देगें चढ़ती थी, और वो सड़कों में गड़े पड़ जाते थे, और वो गड़े में फिर पानी भरता था, और फिर गाड़ियां उल्टे हैं तो बंदे गिरे, तो ये सब अब भी हो रहा है। मतलब ये अब नियाज वगैरह जो है ना, अब उसमें यही तरीक़ेकार है आजकल। तो अब नियाज पहले तो करना काहे के लिए, वाह वाह होगी, ओ बड़ा उम्दा खिचड़ा पका था, तो ये तारीफें सुनने के लिए करना है, या अल्लाह तबारक व तआला को राजी करने के लिए करना है, पहले ये तय कर ले। अब अगर अल्लाह ताला को राजी करने के लिए करना है कि ये नियाज करना, जाहिर है फी नफ्से ही तो कार्य सवाब है, तो अब इसमें मवाने शरिया दाखिल हो जाएंगे, तो फिर मसला बड़ा गड़बड़ हो जाएगी। तो अब एक अमरे मुस्ताहब है, एक नेक काम है, अगर नियाज आप जिंदगी भर नहीं करते गुनाहगार नहीं है, जबकि इसको नाजायज नहीं समझते, नाजायज समझेंगे तो गुनाहगार होंगे कि ये एक शरीयत पर इफ्तिरा होगा, आपका शरीयत पर तोहमत होगी। जिसको अल्लाह और रसूल ने नाजायज नहीं कहा, आप उसको नाजायज क्यों कहते हैं? नहीं खाता आदमी, अगर नहीं मौका मिला नहीं खाया तो ठीक है, उससे नफरत करके नहीं खाया तो फिर फंसेगा कि नफरत क्यों की उससे। तो बहरहाल ये कि इसमें गलियां बंद कर देना, फिर रात भर उधर शोर मचाना, और जोर जोर से कहके लगाते हैं, और जनाबे वाला बड़े बड़े बल्ब रोशन करते हैं, वो बल्ब रोशन भी कैसे करते हैं, कुंडे मारे, कुंडा, तो ये कुंडा नाजायज। फिर कैसीटें चलाते हैं और सारी रात, तो इतना शोर अड़, भैया ठीक है नाथ शरीफ बजाते हो, लेकिन तो पता है कि तिलावत भी जोर से नहीं कर सकते जबकि किसी की नींद में खलल पड़ रहा है, ना तिलावत कर सकते हैं, ना जिक्र अस्कार कर सकते हैं, ना नाथ शरीफ पढ़ सकते हैं, ना मनकबत पढ़ सकते हैं, जिससे लोगों को तकलीफ हो, किसी की नींद खराब हो, किसी की इबादत में खलल हो, कोई नमाज पढ़ता है उसको तकलीफ हो, तो जोर से तिलावत भी जहां मना है, तो वहां ये आपका मतलब है ना कि इस तरह नियाज करना कैसे, मतलब है ना इसकी इजाजत मिलेगी। तो अब नियाज बेशक करें, जितना करते हैं इससे अल्लाह ताला आपको और दे, 10 देंगे अगर आशूरे की नस्बत से करते हैं, अल्लाह इतना दे कि आप 110 देंगे करें, और बरकत दे अल्लाह ताला। लेकिन इसको किसी को भी तकलीफ ना हो, चंदा भी जब करें तो चंदा भी करने का जो अंदाज आजकल देखा गया है, जिस तरह मतलब अड़ी करके वो अगले को ब्लैकमेल करके चंदा लिया जाता है, यानी जब तक वो नहीं देगा नहीं टलेंगे, और अगला जो है वो बेजार होकर या चंदा मांगने वाले के शर से बचने के लिए देता है। अब चूंकि इसको नहीं दे रहा इसलिए शायद ये रिश्वत की तारीफ में नहीं आएगा, वरना तो रिश्वत की तारीफ में भी वो आ जाता, अगर इसी को दे रहा है तो इसलिए वो चंदा मांगना जायज है। लेकिन इस तरह के इसमें ना अपनी इज्जत खराब हो, जरा आप जिद करेंगे, अड़ी करेंगे, दादागिरी करेंगे, आपकी इज्जत खराब होगी, उस पर आपका इंप्रेशन खराब पड़ेगा, वो आपके शर से बचने के लिए बेचारा देगा, तो उसने क्या चंदा दिया और क्या उसकी अकीदत और क्या आपको मिलेगा सवाब, ये तो सब गुनाह भरा ही सिलसिला इस तरह आजकल एक तादाद है जो करती है, जिस तरह चंदा लेती है, मुझे पता है आपको भी पता है, ये सारे तमाशे आपने भी देखे होंगे, मैंने भी देखे।
इस पे पापा ये जवाब देते हैं कि अभी हम गरीब लोग हैं, ہمیں ایک عقیدت ہے, محبت ہے کہ ہم امام حسین رضی اللہ تعالیٰ عنہ, شہداء کربلا, رضوان اللہ تعالیٰ علیہ مجمعین, ان کے سال ثواب کے لیے ہم کچھ کرنا چاہتے ہیں. ہم میلاد کے لیے نیاز کرنا چاہتے ہیں, ہم غوث پاک رضی اللہ تعالیٰ عنہ کے سال ثواب کے لیے نیاز کرنا, مگر ہم غریب لوگ ہیں, ہم کر نہیں سکتے. ہم عقیدت ہے, محبت ہے, پیسہ نہیں. اب اس کے لیے اگر ہم دکان دکان جا کر, گھر گھر جا کر پیسے لیتے ہیں تو اس میں کیا مطلب مسئلہ ہے؟
حضرت شاہ عبد الرحیم علیہ رحمۃ اللہ الکریم, یہ شاہ ولی اللہ محدث دہلوی علیہ رحمۃ اللہ القوی کے والد صاحب تھے. یہ ہر سال جشن ولادت کے موقع پر نیاز کرتے تھے. خود فرماتے ہیں کہ ایک بار میرے پاس کچھ بھی نہیں تھا. انفاس العارفین میں یہ واقعہ انہوں نے اپنے والد صاحب کا لکھا ہے کہ ہر سال یہ وہ جشن ولادت کے موقع پر نیاز کرتے تھے, بارگاہ رسالت میں نظر کرتے تھے. ایک بار ان کے پاس سوائے بھنے چنے کے, بھنے چنوں کے کچھ بھی نہیں تھا. بھنے ہوئے چنے, جس کو ہم مہمن لوگ دالیے بولتے, غالباً یہ وہی ہیں, بھنے ہوئے چنے. بھنے ہوئے چنوں کے سوا کچھ نہیں تھا. تو انہوں نے اسی انہی بھنے ہوئے چنوں پر فاتحہ پڑھ دی اور سرکار صلی اللہ علیہ وسلم کئی سال ثواب کر دیا, نیاز کر دی. عوام کے لیے جب ہم کریں نا یہ اسال ثواب, تو اس کھانے کو فاتحہ بولتے ہیں, اور بزرگوں کے لیے کریں تو اس کو نیاز اور نظر بولتے ہیں. بات ایک ہی ہے, مقصد اسال ثواب ہے. وہ نام نام میں یہ, جیسے کہ کوئی عام چھوٹا فرد آئے گا تو بیٹھو, کوئی بڑا آئے گا آئیے تشریف رکھیے. بات تو ایک ہی ہے, دونوں ہی بیٹھیں گے, لیکن الفاظ میں تھوڑا سا فرق ہو گیا. بڑا ہوگا تو فرمایا, چھوٹا اس نے کہا. تو یہاں یعنی انہوں نے چنے جو تھے بارگاہ رسالت میں نظر کیے, اسال ثواب کیا, رات سوئے. سرکار نامدار مدینے کے تاجدار صلی اللہ تعالی علیہ وسلم کا دیدار ہوا, اور وہی چنے سرکار صلی اللہ تعالی علیہ وسلم کے پاس رکھے ہوئے, خدمت میں حاضر ہیں, اور سرکار صلی اللہ تعالی علیہ وسلم مسکرا رہے ہیں. تو تم جو اتنی لوٹ مار کر کے دیکھے پکاتے ہو, کبھی دیدار ہوا تم کو؟ بتاؤ تو صحیح, میرے ہوا کیا؟ جشن ولادت کے لیے اتنا لاکھوں روپے کا چراغاں کرتے ہو, لوٹ مار کر کے اور کنڈے لگا کر, ایماندار سے بتا کبھی دیدار ہوا کہ سرکار مسکرا رہے ہو تمہاری روشنیاں دیکھ کر؟ یہ چنے جو تھے یہ بارگاہ رسالت میں مقبول ہوئے, اور ہمارے لاکھوں کروڑوں روپے کے یہ چراغاں اور یہ لاکھوں ہزاروں دیگیں پتہ نہیں مقبول ہوئی یا نہیں ہوئی. ہاں, جو اخلاص کے ساتھ کی وہ انشاءاللہ مقبول ہے, لیکن لوٹ مار کی مقبولیت کی دعا میں بھی پتہ نہیں کوئی حکم لگ جائے گا, وہ تو ہے حرام. جو دادا گیری کر کے پیسہ لیا, کسی کو دھونس دھمکی دے کر, گالیاں نکال کر, اس کو تڑیاں دے کر, بلیک میل کر کے, تو یہ تو لینا ہی حرام ہے اور جہنم میں لے جانے والا کام ہے. اس سے والا نیاز کرنا کب جائز ہو جائے گا, اور اس کا کھانا کب جائز ہوگا؟ نیاز تو وہ ہوگی کہ جو مال حلال سے ہو, خوش دلی کے ساتھ کسی نے آپ کو دیا اور آپ نے اس کو لیا یا اپنے پلے سے کیا. کوئی تو نہیں, آپ غریب آدمی ہے تو وہ ایک اللہ کے نیک بندے کا واقعہ بتا دیا. تو اول تو نیاز کرنا کوئی فرض و واجب نہیں ہے, کرے تو ثواب ہے, نہ کرے تو کوئی گناہ نہیں ہے. زندگی بھر کسی نے نیاز نہیں کیا تو اس کی کوئی آخرت میں پکڑ نہیں ہے, جبکہ اس کو ناجائز نہ سمجھتا ہو. اور ناجائز سمجھ کر رکھ رکھاؤ کے لیے کیا تب بھی اس کی پکڑ ہے, ناجائز سمجھائی کیوں؟ خیر, تو اب اگر آپ غریب ہیں, مسکین و نیاز کرنا آپ کی عقیدت ہے ہی ہے, کرنا ہی کرنا ہے, تو ٹھیک ہے. وہ چنوں کی مثال آپ کے سامنے, آپ تو چنے خریدنے کے لیے پیسے نہیں ہیں, تو روٹی کھانے کے لیے تو پیسے ہوتے. روٹی تو کھاتے ہو نا گھر میں, کتنی کھاتے ہو؟ اچھا, تین روٹی کھاتے ہو. چلو, اب امام علی مقام جنہوں نے تین دن تک بھوک اور پیاس برداشت کی, ان پیاسے اماموں کی یاد میں ایک وقت تین روٹیاں آپ نیاز میں کسی کو کھلا دیں, تو پھر آپ کی عقیدت کی پیمائش بھی ہو جائے گی, ذرا کسوٹی بھی ہو جائے گی, آپ واقعی عقیدت بنے گیا. ایک وقت کا کھانا ترک کر کے آپ نیاز کھلا دیں, یہ تو نہیں ہو سکتا. اچھا, نہیں ہو سکتا تو میں آپ کو ایک اور طریقہ بتاتا ہوں, بالکل آسان. نیاز کی نیاز ہو جائے اور آپ کا پیٹ بھی بھر جائے, اسی ایک وقت کے کھانے پر آپ نیاز کی فاتحہ پڑھ لو, اور کسی کو ایک نوالا بھی مت کھلا, خود ہی چٹ کر جاؤ, تب بھی نیاز ہو جائے گی.
یہ نیاز ہو گئی؟
ہاں, نیاز ہو گئی.
عیسیٰ علیہ ثواب ہو گیا.
جی جی, قربانی کے بکرے کی مثال آپ کے سامنے, قربانی کا پورے کا بکرا ہو, या बहुत बड़ा भैंसा हो, आप काट के सारा खा जाओ, एक बोटी भी किसी के मत दो, सारा फ्रिज में भर लो, अपने डीप फ्रीजर में डाल दो, आप सारा खा जाओ। दुनिया कोई मुफ्ती भी आपको इसको नाजायज बोले तो मेरे पास ले आओ उसको।
वो कहते हैं वो तीन हिस्से करो भाई,
मुस्तहब अफजल काम है यार, बाकी पूरी भैंस आप बगैर डकार लिए खा जाओ, आपकी कुर्बानी मकबूल है इंशाअल्लाह। अगर दुनिया कोई मुफ्ती इख्तिलाफ करता तो मेरे सामने दलील तो लाए यार। तो वो कुर्बानी जिसका इनकार ये भी नहीं करते, वो नियाज में तो वसवसे शैतान बहुत डालता है, कुर्बानी में कम डालता है आमतौर पर। तो ये जब पूरी कुर्बानी या गोश्त भी खाना अपने खा लिए, जब भी कुर्बानी वका जाए कबूल हो जाए, यानी कि जो जाहिरी मतलब तौर पर जो मसाइल है इसके तहत कबूल हो जाए, तो अगर पूरी की पूरी पूरी नियाज आप खा जाए तो क्यों कबूल नहीं होगी? इसकी दलील आपको देनी पड़ेगी ना फिर कि क्यों कबूल नहीं होगी।
इसका मतलब तो ये है कि वो तीन टाइम खाना खा रहा है, अब वो नाश्ते में भी नियाज कर ले, साले सवाब की नियत कर ले, और दोपहर का खाना खा रहे तो उसमें भी नियत कर ले, रात का खाना खा रहे तो उसमें भी नियत कर ले, तो ये तो फिर रोजाना जो है ये बस मतलब इस साले सवाब का तो रोजाना इसका सिलसिला हो सकता है।
बिल्कुल हो सकता है, 12 माह हो सकते हैं, मतलब जश्न विलादत मनाते रहे आप धूमधाम से, नियाज करते रहे डेली, जब भी मतलब जो भी खाएं पिए सब में आप नियत कर सकते हैं, पानी पिए नियत कर सकते हैं, कोई रुकावट नहीं है, कोई इसको रद्द कर ही नहीं सकता, रद्द करने वाले के लिए के पास दलील चाहिए। तो अल्हम्दुलिल्लाह मतलब ये नियाज हो सकती है, जो करना चाहे उसके उसके लिए रस्ते बहुत हैं। बाकी अब तुम लूट मार करते हो, काय को करते हो, नाम होता है इसलिए ना यार, बहुत यार, अरे वाह भाई यार बड़ा खिचड़ा इसने शानदार पकाया था, बड़ा नाम होता है, किसका भाई किसकी, अरे वो उसकी, वो एक ही वो जो छठा हुआ बदमाश जो होता है इलाके का दादागिर, तो उसका नाम होता है, वो उसकी नियाज, वो उसने पल्ले से एक पैसे दिए भी हैं कि नहीं, एक पैसा भी डाला है कि नहीं, सारे वो पैसे वो जबरदस्ती वो भत्ते के अंदाज में वसूल करके, जैसे बाद लोग दीन का काम करने का दावा करते हैं लेकिन भत्ते वसूल करते हैं, लोगों को धमकियां चिट्ठियां टेलीफोन ये तड़ियां और वो पैसे वसूल करते हैं, और वो समझते हैं हम दीन का काम करते हैं, क्या खाक दीन का काम करते हो? अगर इसको दीन का काम बोलोगे तो कहीं आखिरत हमेशा के लिए दाव पे ना लग जाए। तो ये तो लूट मार का पैसा तो हराम कतरी, ये तो मिल्की साबित नहीं होगी इसकी, ऐसा हराम कतरी है। तो इसलिए करना है, बेशक आप करें थोड़ा करें, लेकिन मैं मशवरा दूंगा कि इसमें चंदे करते फिरने के बजाय, लोग बहुत बदजन होते चंदे करने वालों से, मस्जिदों के लिए चंदा, मदरसों के लिए चंदा, ये सब इसमें तो मतलब है ना इस्लाम की बका के सामान ही है, लेकिन ये नियाज करना और ये मामूलात अहले सुन्नत जरूर है, लेकिन इसमें यह नहीं कि आप इस तरह लूट मार करें, क्यों मस्जिदें बनाना और ये लाखों करोड़ों रुपए खर्च होता है इसमें, पल्ले से हर आदमी नहीं कर सकता, नियाज कर सकता है, जैसे मैंने नियाज का तो आपको आसान तरीका बता दिया, लेकिन ऐसा कि आप सारा खा जाए ये जरूरी नहीं है, ना कोई ऐसा होता है जिसके पास 3 रोटियों से जायद हो, ऐसा कम ही होता है, तो कुछ ना कुछ यानी कि हिस्सा जो है किसी और को खिला दें, पड़ोसी को दे दें, तो ये भी अच्छा है, दे देना चाहिए, खा ले तब भी हर्ज नहीं, जैसे कुर्बानी का 3 हिस्से मुस्तहब है, तो वो एक हिस्सा अपने इस्तेमाल में और एक हिस्सा रिश्तेदारों के लिए, गरीबों के लिए, तो अगर सारे का सारा जानवर गरीबों को दे दिया तब भी ठीक है, सारे रिश्तेदारों को उठाकर दे दिया तब भी ठीक है, सारा अपने लिए रख लिया तब भी जायज है, कि मुस्तहब का तर्क जो है वो गुनाह नहीं होता। तो नियाज कीजिए, जरूर कीजिए, भले रोज कीजिए, आशूरे के रोज भी कीजिए, मुहर्रम के दिनों में भी कीजिए, रबीउल नूर शरीफ में भी कीजिए, 11वीं शरीफ में भी कीजिए, रजब शरीफ में भी कीजिए, जब आप चाहें करें, तो दूसरों को भी खिलाएं तो अच्छा है, ना खिलाएं तब भी आपकी मर्जी है खुद का, लेकिन मैं न्याज के लिए चंदा करते फिरते ना, मैं आज से नहीं बहुत जमाने से मतलब मेरे को ये समझ में नहीं आता, ये एक मतलब यानी कि क्या अब इसमें ज्यादा अल्फाज बोलने नहीं चाहिए, इसलिए कि इसमें बहुत लंबे हाथ और बहुत लोग इसमें मुलव्वस होते हैं, एक रूटीन बनी होती है बचपन से, बस वो एक वो रूटीन बनी होती है, और इसमें जो जिस मद में चंदा लेते हैं वो थोड़ी खर्चा हो इसमें थोड़ी इस्तेमाल करते हैं, हिस्सा काटेंगे फिर उसकी कलेजी और दिल और गुर्दे और सब इसके नाश्ते करेंगे, ये न्याज का हिस्सा होता है इनका, ये सुबह नाश्ता करते हैं इसके, ये सारी रात भर चाय पानी के दौर चलते हैं, क्या ये पल्ले से करते हैं? اور خدا جانے کیا کیا اس کا مطلب یہ لوگ استعمال کرتے ہیں. تو کیا یہ سب پلے سے کرتے ہیں, جیب سے کرتے ہیں؟ یہ ریکارڈنگ جو لگا رکھی ہے جب جیب سے یہ لوگ کر رہے ہیں, سارا بظاہر چندے ہی کا لگ رہا ہے. یہ تو پھر بھی یہ تو نیاز کا حصہ ہی نہیں ہے. یہ ساری ریکارڈنگ ہو تم نے کان پھاڑ آواز کے ساتھ جو ایکو ساؤنڈ کے ساتھ لگا رکھی ہے, واٹ از دس؟ یہ کیا نیاز ہے؟ یہ کھچڑا ہے, یہ بریانی ہے, یہ پلاؤ ہے, یہ کیا ہے؟ تو بہت مطلب ہے نا کہ پیچیدگی ہیں اس میں, اس لیے اپنی جیب سے کریں, دیکھ چڑھائے دیکھیں چڑھائے ہے, کرنے والے کرتے ہیں, اپنی جیبوں سے بھی کرتے ہیں. ماشاء اللہ ایسے مخیر حضرات کی بھی کمی نہیں ہے جو بہت ساری دیگیں صرف جیب سے پکا کر کھلاتے. الحمدللہ, اللہ قبول فرمائے. تو آپ کو کرنا ہے تو بس اس طرح کریں کہ چندے مانگ کر لوگوں کو بدزن نہ کریں. بعض اوقات یہ کہ آدمی کا دل نہیں ہوتا, چلو آپ اڑی نہیں بھی کرتے, وہ بیچارہ مروت میں وہ دے دیتا ہے, ڈرتا ہے کہ یار ابھی میں یہ کچھ میرے سے بحث کرے گا, سنا گا اچھا وہ لے لو یار چھوڑو جان چھوڑو. تو اس سے آپ ڈیگریڈ ہوتے, آپ کی عزت جو اس پہ بھی تھوڑا سا وہ کونا ٹوٹتا ہے اس کا, اس کے سامنے امپریشن اچھا نہیں پڑتا. تو اس لیے موقع محل کے حساب سے چندے ہوں, طریقے سے چندے ہوں, کسی کا دل نہ دکھے, دل آزاری نہ ہو, اپنی بے عزتی بھی نہ ہو, اس طرح مطلب چندہ ہو.
وہ رات بھر جو پکاتے ہیں بابا, فجر کی نماز با جماعت ادا کریں.
کاش عشاء کی بھی نماز پڑھ لی ہو. علاقے کے بدماش کھلنڈرے اور اس طرح کے پیدا گیر دادا گیر شہدا, شہدا نہیں ہے شہدا, شہدے. میں نے کل اس کی وضاحت کی تھی کہ ہم شہدا کربلا کو ماننے والے, شہدا شہید کی جمع ہے, جبکہ ہا کو اگر ساکن پڑھیں شہدا تو شہدا مانے بدماش. ہم شہدا کربلا کے ماننے والے الحمدللہ. تو یہ شہدے ہوتے ہیں.
کام اتنا مقدس ہے, اتنا پیارا ہے,
بے شک
اتنا ثواب والا ہے. ماشاءاللہ کھانا کھلانا, اللہ نے چاہا تو بابا یہ آپ کے مدنی پھول رنگ لائیں گے بابا
انشاءاللہ. اچھا یہ گلیوں میں جو دیگیں پکاتے ہیں نا, اگر یہ کچھ بھی نہ کریں, چلو صرف گلی میں نیاز کی اور دیگیں پکائی, یہ سڑک پہ جو گڑے پڑ جاتے ہیں کیا یہ کار ثواب ہے؟ کیا اس سے نیاز کی قبولیت؟
انتظامیہ منع نہیں کرتی بابا.
انتظامیہ کی یہ زمین کیا؟
نہیں آپ
نہیں, میرا بوڑھا دادا اس کی ٹانگ پھنسی اور گرا, نہیں نہیں انتظامیہ منع نہ کرے تب بھی یہ سڑکیں کی ہیں. یہ تو حقوق عامہ کا معاملہ, یہ عوام ایسی ہلّا گلا کرتی ہے کہ وہ مطلب پولیس والے بھی نظر بچا کے نکل جاتے کہ ابھی یہ شور مچائیں گے. کیونکہ وہ علاقے والے جو ہوتے ہیں نا, جو یہ نیازیں کرتے ہیں نا عام طور پہ اس طرح کے, یہ ہوتے بدماش. اور ان بدماشوں میں ایک کوالٹی ہوتی ہے جن میں تربیت ہوتی ہے کہ مارنا ہے تو پولیس والے کو مارو. میں صحیح بولتا ہوں, ان کو مارو تاکہ یہ اپنے کو کرنے دیں, پکڑے نہیں. یہ ان کی کوالٹی ہوتی ہے. تو پولیس والے کو مارنا بھی ناجائز ہے, گناہ ہے, اور عام آدمی کو مارنا بھی جائز نہیں ہے. بے قصور کسی کو بھی ظاہر ہے بلا اجازت شرعی کسی کو نہیں مار سکتے, میں آپ کو بتاتا ہوں. تو گلی میں دیگ چڑھانا یہ لوگوں کے لیے تکلیف دے, اس میں کیچڑ بنتا ہے, پھر مچھر, تو پھر بولتے ہیں ڈینگی وائرس ہو گیا, بولتے ہیں نا آپ لوگ. تو یہ اس میں گڑھے میں بہت ساری بیماریاں, بہت سارے جراثیم پلتے. تو یہ جگہ جگہ جو گڑھے ہوتے ہیں نا, اس میں یا تو یہ نیازیوں کے ہوتے ہیں جو نمازی نہیں ہوتے. جو نمازی ہوگا اللہ رسول کو جاننے والا ہوگا, وہ کبھی گلی میں سڑکوں میں گڑھے نہیں کرے گا. کتنے یعنی کہ ایک بار آپ نے نیاز تو پکا لی, آپ تو پکا لی اور چلے گئے, اچھا آگ بجھا دی, آپ کی بڑی مہربانی, ورنہ آگ بھی نہیں بجھاتے یار. اس کی چنگاریاں بھی اڑتی رہیں اور کسی کو جلا جلو دیں تو وہ الگ بات, پھر یہ راکھ اڑے اور لوگوں کے گھروں میں جائے وہ الگ بات. تو اس طرح مطلب یہ کہ پڑوسیوں کو تکلیف, گلی والوں کو تکلیف, محلے والوں کو تکلیف. یار میرے کو تو کبھی دریاں بھی جھٹکنی ہوتی ہے نا, تو میں سمجھاتا ہوں کہ دیکھو یار جا کے کسی میدان میں جا کے جھٹکو, یہ گلی میں مت جھٹکنا. تم جھٹکو گے نا تو یہ محلے والوں کے گھروں میں گرد پہنچے گی ہماری دری کی. تو کیوں ان کو مطلب ہے کہ ہم اپنی وجہ سے ان کی گھروں میں گرد پہنچائیں؟ تو ہم کو یہ بیچارے پڑوسی کہاں بولیں گے, اور میرے کو کون بولے گا یار؟ میرے ساتھ تو اتنے اسلحے والے لوگ ہوتے ہیں, میرے سے ویسے ہی ڈریں گے. لیکن میں دادا گیر تو نہیں ہوں, میں تو اللہ سے ڈرتا ہوں. میں نے اسلحہ لوگوں سے لوگوں کو ڈرانے کے لیے نہیں رکھا, بلکہ اپنی حفاظت کے لیے جس کی مجھے شریعت نے اجازت دی اس کے تحت میں کر رہا ہوں. یہ تو لوگوں پر تھوڑی پڑوسیوں کو تکلیف دینی ہے. तो भले पड़ोसियों को भी नहीं पता कि मैं इस तरह इनकी मतलब ये कि बच्चा इस सूरत में कभी, तो ये इसकी हाजत भी नहीं है। मैंने आपकी तरगीब के लिए अर्ज कर दिया कि जैसी अक्ल में है ना इसी अपने एहतियातें करते रहे, मतलब लोगों को भी इससे तकलीफें ना हों।
बहुत ज्यादा बारीकी नहीं है ये?
हाँ तो बारीकी तो है, लेकिन अब वो लोग भी तो बोलते हैं, अवाम में ही तो इस्तिलाह कि भाई शरीयत के मसले तो बाल से बारीक है, तो अब ये बाल से बारीक है इसलिए शरीयत के मसलों में पढ़ो मत। एक मुझे मिला था किसी दौर में जो कोई मसले की बात नहीं ली, तो कहता ना बाबा वो मेमन था जाने उनके ताने, जो मसला जाने उसको मसला ताने, माज अल्लाह जो मसला जानेगा उसको अमल करना पड़ेगा, अपने रहो जाहिल का अमल करना ही ना पड़े, तो ये किसी यानी कि जहालत की इंतहा है।
मिजाज है बापा ये, आप देखे किसी को आपने मेरे सामने कईयों को मशवरे दिए कि यार टेस्ट करवा लो, टेस्ट करवा लो, तो उन्होंने आपको जवाब दिया है हाँ साहब टेस्ट कराएंगे ना कुछ निकल आया तो ये सब खाना पीना बंद हो जाएगा, तो ये एक मिजाज
तो की दुआ बाकी रहती होगी ना कि मेरे पास आए टेस्ट में कुछ निकल आया तो उस स्पेशलिस्ट के पास शायद नहीं जाएगा फिर ये, और उसके बेड का मतलब वो गाहक नहीं मिलेगा ना, फिर बेड हो तो फिर टेस्ट होते हो तो स्पेशलिस्ट आते हो तो 25-50-75 हज़ार का बिल बने, तो टेस्ट में अगर ये 150 रुपये में इसका मरज पकड़ा गया और अभी से इसने परहेजी शुरू कर दी तो मुफ्त में टल जाएगा ना, तो इसलिए इसको ये बोलना पड़ता होगा। असबाब तो है ना तरह तरह के, वो चेन तो मिलती है ना, वल्लाह आलम तो ये मसला नहीं है, टेस्ट करना या करवाना ये शरई मसला नहीं है, ये अर्ज कर रहा हूँ ये शरई मसाइल अर्ज
कर रहा हूँ, मिजाज की बात कर रहा हूँ सर, लोगों का मिजाज ऐसा हो गया है मैं मतलब इनको ये यार ये नहीं पढ़ते हम लोग पढ़ेंगे तो फंसेंगे, हालांकि इनको ये नहीं पता कि ना पढ़ने से फंस रहे हैं।
बेशक सर कि वो एहतियात ना करना ये मसले का तदारुक नहीं है, उसका सद्दे बाब नहीं है ना, उसकी रुकावट नहीं है, जो चीज है वो तो बढ़ती जाएगी। अब जैसे कि वो आजकल हेपाटाइटिस का सिलसिला बहुत ज्यादा है, जिसको देखो हेपाटाइटिस का मरज लगता है बेचारों को, तो हेपाटाइटिस के जरासीम जो है ना ये बदन इंसानी में 10 साल तक परवरिश पाते हैं, 10 ईयर्स लंबा टाइम ये अंदर ये पलते हैं, पता कुछ भी नहीं चलता, 10 साल के बाद फिर वो सर उठाते हैं कि अब मैं जवान हो गया हूं, अब वो साहब आंखें पीली हो गई तो बुखार चढ़ा तो ये हुआ तो वो डॉक्टरों की लाइन तो इंजेक्शन 50-50 हज़ार रुपये वाले खा रहे हैं, जो होता है कोई मरता है कोई बचता है, ज्यादातर बच जाते हैं, अब इलाज है इसका लेकिन तकलीफ जैसी तैसी वो तैसी जैसी, ठीक है। तो अब ये कह मैं अगर आपको ये कहता हूँ कि यार 40-50 रुपये खर्चा करो SGPT लिख भी लो, ये सादा सा टेस्ट है खाने पीने ने, कोई भूखा भी नहीं रहना आपको, मतलब दिन को रात को जब भी आप चाहे करवा ले, खाना खाने के बाद करवाएं पहले करें, SGPT ये टेस्ट आप करवा ले, ये 40-50 रुपये का होता होगा, तो अगर कुछ इसमें अंदर ये आपके हेपाटाइटिस के जरासीम पल रहे हैं तो SGPT की वजह से कुछ इसका इशारा मिलेगा, कंफर्मेशन नहीं होगी ये इशारा मिलेगा आपको, तो अब आप का ये टेस्ट नॉर्मल आता है अल्हम्दुलिल्लाह, नॉर्मल नहीं आता जब भी अल्हम्दुलिल्लाह, मगर अब आप ये लेबोरेटरी वाले लिख कर दे देते हैं कि नॉर्मल है या नहीं है, तो फिर नहीं समझ आती तो लेबोरेटरी वालों से पूछ ले कि यार ये क्या है नॉर्मल है या नहीं है, किसी पढ़े लिखे से मशवरा कर ले, तो अगर ये नॉर्मल है SGPT फबिहा, नहीं है तो अब LFT ये टेस्ट थोड़ा महंगा है, यानी 100 रुपये का होगा ये LFT, पहले SGPT कराना है जो 40-50 में शायद हो जाएगा, 70-80 में हो जाता होगा, महंगाई का दौर है, इसके बाद अगर नॉर्मल नहीं है SGPT तो LFT करवा लेता, तो बाद वक्त ऐसा भी हुआ कि SGPT एब नॉर्मल हुआ, नॉर्मल नहीं आया तो LFT करवाया तो वो नॉर्मल आ गया, तो भी मरीज ने वो मरीज नहीं है ये पता चल जाता है, अगर LFT भी नॉर्मल नहीं है तो जरासीम पकड़े गए तो अभी तक चूंकि वो आपके अंदर हेपाटाइटिस के मरज ने वो दाखिला तो ले लिया है लेकिन अभी वो सर नहीं उठाया, तो अभी क्या ये बिल्कुल वो कोंपल है समझो, बच्चा है अभी ये, तो अभी फौरन आप डॉक्टर्स के मशवरे से इस बच्चे को आप मसल दें, तो ये इसका इलाज बड़ा आसानी हो जाएगा। वो लंबे लंबे इलाज और आंखें पीली होना, बुखार तो कमजोरी, तो बदन टूटना, तो तेल की परहेजी, तो घी की परहेजी, तो मिर्ची की परहेजी, ये सब इन मसाइल से आपकी जान छूट जाएगी अगर मेरी मान लोगे तो। तो सबके सब नाजरीन भी और हाजरीन भी, मुमकिन हो तो घर के बच्चे बच्चे का SGPT पहले टेस्ट करवा ले, इसके बाद अगर जरूरत पड़े तो LFT करवा ले ताकि आपको इत्मीनान हो जाए। और ये एक बार नहीं करवाना, माजरत के साथ, ये हर 6 महीने में करवाना है, हर 6 महीने में। ये SGPT 40-50 रुपए खर्चा कर दिया, थोड़ा सा खून लेगा आपको, इंशाल्लाह ज्यादा तकलीफ नहीं होगी। लेकिन खून जब मर्द देने जाए तो उसको चाहिए कि मर्द ही के हाथ से निकलवाए, औरत हाथ लगाएगी ये जायज नहीं है मर्द के हाथ को। कि अभी ये ऐसा मसला नहीं है जहां शरीयत की इजाजत मिल जाए, ये तो एहतियातन आप करवा रहे हैं। और एहतियातन ना भी हो तो मर्द चूंकि मुयस्सर होते हैं इस काम में, कोई लेबोरेटरी मर्दों से खाली नहीं होती, मेरा गुमान है ज्यादातर मर्द ही उसको डील करते। तो आप मर्द को दें, अगर आप मर्द यानी घर की जो खवातीन हैं इस तरह बहनें, वो सिर्फ नर्स से करवाएं, इस तरह की बहन से करवाएं, मर्द को वो हाथ ना दें अपना। अगर पहले मालूम कर लें कि यहाँ नर्स होती है या नहीं, ज्यादातर नर्सें होती है, इस तरह भाई भी मालूम कर लें कि भाई नर्स लेगी या वो मर्द लेगा, तो मालूम करके उस लेबोरेटरी से आप रुजू करें। यह जरूरी है, हर बार जरूरी है। इंजेक्शन भी नर्स के हाथों से नहीं खाए, मर्द मर्द के हाथ से खाए, औरत के हाथ से खाए, यह जरूरी है। वो शरीयत की इजाजत की सूरतें हैं, लेकिन एकदम अपने मन को मना लेना कि इस दवाखाने में चूंकि नहीं है तो ये मेरी मजबूरी है। दवाखाने तो यहाँ अपने कितने खुले हुए, गली गली खुले हुए, तो छोटी छोटी मैंने खाली मजबूरियां खड़ी करना ये नहीं। मर्द मर्द से इंजेक्शन खाए, औरत से खाए, मर्द मर्द से ब्लड प्रेशर नपवाए, औरत से ब्लड प्रेशर चेक करवाए, मर्द मर्द डॉक्टर से इलाज करवाए और औरत डॉक्टर यानी लेडी डॉक्टर से इलाज करवाए। ये इसको आप बिल्कुल जरूरी, इसको अपने लिए जरूरी कर लें, क्योंकि औरत को सिर्फ उस सूरत में मर्द से इलाज कराने की इजाजत मिलेगी जब कोई मर्द औरत इलाज करने वाली मुयस्सर ना हो, तब कहीं जाकर मर्द से इजाजत मिलेगी कि वो भले फिर अब मर्द की जगह पर हाथ भी देखेगा, लगाएगा उसको जितनी जरूरत है। अब वो जरूरत से ज्यादा जगह लगाएगा डॉक्टर या नहीं जरूरत है और फिर भी जान जान के वो ये आपको बताऊं, ये नफ्सियाती असर होता है। ये जितना भी ये करते हैं ना, स्टेथोस्कोप लगा के यूं करते हैं, कमर में यूं करते हैं, यूं बजाते हैं, ये सब ड्रामे होते हैं, सब नहीं तो अक्सर, मुझे पता है इसलिए अर्ज करता हूँ। इसलिए कि अगर मरीज, जैसे मरीज ने आया और इसने बोला कि मुझे खांसी है और बदन में सुस्ती है, तो अब ये पता है कि इसको फुला टेबलेट देनी है, अब टेबलेटों के नाम दो, डॉक्टर तो हूँ, फुला टेबलेट देनी है इसको, और खांसी है तो ये फुला सिरप इसको देना है, इसको ये डॉक्टर को बिल्कुल इसका वो अजबर होता है, रटा हुआ होता है, रोज का मामूल होता है। लेकिन अब यूं ही लिख कर दे देगा ना, हाँ लो जी, हाँ सरकारी डॉक्टर तो दे देगा, वो तो डांट भी देगा थोड़ा, आप कुछ बोलोगे तो शायद, लेकिन प्राइवेट डॉक्टर ऐसा नहीं करेगा। अच्छा खांसी होती है, बलगम का रंग कैसा होता है, अच्छा बलगम ज्यादा आता है कम आता है, अच्छा वो दो चार सवालात करेगा, बाजू का जरूरत होती है, बाजू का जरूरत नहीं भी होती, सवालात करेगा, अच्छा फिर वो आपके मुंह में थर्मामीटर रखेगा, फिर वो स्टेथोस्कोप कान में लगाएगा, यहां देखेगा, पीठ में देखेगा, अब 2 दिन से खांसी हो रही और आपके पूरे बदन को चेक करेगा, तो आप बोले डॉक्टर बहुत अच्छा है, बड़ा यार वो बेचारे ने इत्मीनान से देखा, लिए 500 रुपए लेकिन देखा बड़ा इत्मीनान से। वही दवा अगर आपने याद कर ली होती ना, खांसी का सिरप, तो वो आप खुद भी शायद हासिल कर सकते थे बगैर 500 रुपए खर्च किए, बगैर लाइन में लगे। तो बहरहाल ये है, ये भी एक शोभा है, लेकिन हर बार चेकिंग गलत नहीं होती है, ये नहीं कि मैं सबको गलत कह रहा हूं, यानी ऐसा भी होता है और वैसा भी होता है, ये भी होता है वो भी होता है। तो अब अगर औरत को इस तरह, चलो मर्द को अगर इसने नफ्सियाती तौर पर सेट करने के लिए किया भी, तो चलो अपने क्या हुक्म लगाएंगे उसको, کہ جھوٹ تو نہیں بول رہا بیچارہ, چیک ہی کر رہا ہے. اگر عورت کو اس نے معاذ اللہ لطف اٹھانے کے لیے تو یہاں اسٹے تو اس کو تو یہاں تو یہ کرتے ہیں سب, آئیے یہ سب کرتے ہیں, یہ دبائیں گے, ادھر تو درد نہیں ہو رہا ادھر تو یہ خدا نہ خواستہ اگر ایسا کوئی ڈاکٹر کرے گا تو پھر یہ عورت کو نہیں چھو رہا, یہ جہنم کی آگ کو چھو رہا, یہ سمجھ لو. اگر آپ ڈاکٹر ہیں تو ایسا کبھی مت کرنا, نگاہیں بھی نیچی رکھنا, دیکھنا بھی مت اس کو. ہاں اب ضرورت ہے کہ اس کی آنکھیں پیلی تو نہیں ہو, دیکھنا ضروری آنکھوں میں تو وہ الگ بات ہے, ورنہ آنکھیں بھی دیکھتے ہیں جان جان کے یوں یوں کریں گے آ کرو تو پھر وہ یوں ٹارچ ماریں گے اس پر. تو یہ سب کرتے ہیں, اب یہ نہیں کہتا سب غیر ضروری کرتے ہیں, ضروری بھی کرتے ہوں گے غیر ضروری بھی کرتے ہوں گے, سب مکس ہوگا. کسی ڈاکٹر نے مجھے بولا تھا کہ ہماری لائن میں جھوٹ بہت ہے, وہ ڈاکٹر ہی نے مجھے بتایا تھا اپنی برادری کا کہ یار بہت جھوٹ ہے اس میں, مجھے بھی ایسا لگتا ہے کہ بہت جھوٹ ہے اس میں. اللہ تعالیٰ سچ بنا دے.
وہ چلے تھے وہ باریک,
وہ یار کھچڑے سے کہاں کہاں پہنچا دیا, وہ گفتگو کا بھی کہیں وہ تو اب یہ کہ وہ جو گڑھے جو کھودے آپ نے وہ بنائے تو اب آپ بولو کہ میں توبہ کرتا ہوں اور آئندہ نہیں کروں گا تو یہ بھی شاید ناکافی ہو. سمجھ میں یہ آ رہا ہے کہ وہ جو گڑھے آپ نے کھود ڈالے نا, اب یہ اس کو چندے کے بیسوں سے نہیں پلے سے ہی بند کرنے پڑیں گے. آپ نے کھودے نا, نیاز پکانے کا مطلب یہ تو نہیں گلی گلی یار کھود ڈالو, تو یہ گلی کا جو بھی گڑھا ہے اس کو ویسے ہی بنا دیں آپ, جیسے کہ آپ اس میں سیمنٹ لگاؤ گے تو پھٹ جائیے, کیونکہ ہمارے یہاں ڈامر بچھائی جاتی ہے گلیوں میں سڑکوں میں, تو وہ ڈامر والا بنانا پڑے گا, نہیں کہ ایسا کہ بس بن جائے. اچھا آپ نے کیبل ڈلوایا, آپ نے اور کسی مقصد کے لیے, آج کل تو ہمارے یہاں یہ گلیاں سڑکیں کھود دیتے ہیں. آپ باہر ذرا نکلو یار, دوسرے ملکوں میں مدنی قافلوں میں سفر کرو, آپ کہیں وہ ایک کھونٹی تو گاڑ کے دکھاؤ یار گلی میں یا سڑک پہ, آپ کو بھاؤ پتہ چل جائے گا آپ کو کتنے بیسوں سو ہوتے ہیں. کوئی مزہ لے کے کھونٹی مطلب گاڑ دے کسی سڑک پہ, بالکل نہیں. جو ملک ترقی یافتہ جن کو کہا جاتا ہے, یہ عرب ممالک میں میں نے تو دیکھے نا وہاں ماحول, سوال ہی نہیں, کوئی کھود ہی نہیں سکتا وہاں. باقاعدہ پرمیشن ہمارے یہاں بھی کھودنے کی پرمیشن ہوتی ہے, قانون ہمارے یہاں بھی ہے. سڑک یا گلی کھدائی کر کے کیبل یا تار یا پائپ نہیں بچھا سکتے, کوئی پرمیشن لینی پڑیں گی قانونی طور پر. تو پھر جیسا آپ نے کھودا نا ویسا بنانا بھی پڑے گا, تو انڈر اسٹوڈ ہے. کھدا ہوا چھوڑ دیتے, ایک تو غیر قانونی کھودتے ہیں, چلو قانونی بھی کھودتے ہیں تو کھدا ہوا چھوڑ دیتے ہیں. اس پہ جو کیچڑ بنتا ہے, جو مچھر, تو بیماریاں, تو خود اپنے بچے بھی لپیٹ میں آتے ہوں گے, خود بیچارے یہ بھی لپیٹ میں آتے ہوں گے, اور ان کو یہ نہیں پتا ہوگا ہوتا ہوگا کہ یہ میں نے جو گڑھا کھدا ہوا چھوڑا ہے اس کی مجھے سزا مل رہی ہے. تو اس طرح مطلب یہ کہ سڑکوں پر تصرف, گلیوں میں تصرف, یا یہ جیسے کہ شامیاں نے گاڑتے ہیں اس پہ بھی بڑے بڑے سوراخ کر کے پھر یوں ہی چھوڑ دیتے ہیں, گڑھے کھود ڈالتے ہیں ٹھا ٹھا کر کے, نہیں چلے گا, سب بند کرنا پڑے گا. یہ اللہ کی مخلوق کے چلنے کے راستے ہیں, اس میں آپ کو خود تجربہ ہوگا. جس کے نہیں, جو بیچارہ جو عمر جس نے دیکھ لی, گزر گئی عمر, جوان ہوتا وہ اگر گڑھے میں پاؤں پڑا تو اکثر اس کو تکلیف نہیں ہوتی, لیکن جو بیچارہ بوڑھا ہوتا ہے نا اس کا جب پاؤں پڑتا ہے نا تو اس کو تکلیف ہوتی ہے گڑھے میں. بلکہ جوان کا بھی اچانک پاؤں جب گڑھے میں پڑتا ہے وہ جھٹکا کھا جاتا ہے, لیکن اس کو جھٹکے سے کچھ ہوتا نہیں, اس کی ہڈیاں مضبوط ہوتی ہیں. بوڑھا جو ہوتا ہے اس کے یار اس سارے جوڑ ہل جاتے ہیں, بعض اوقات دیر پڑتا ہے تو گھٹنا چھل جاتا ہے, تو کچھ ہو جاتا ہے, کبھی فریکچر ہو جاتے ان گھڑوں سے. کہ یہ تصرف کوئی بھی نہیں کر سکتا گلیوں میں سڑکوں میں, ورنہ ظاہر ہے کہ یہ تو حقوق عامہ تلف ہونے کی صورتیں ہی, بالکل نہیں کرنی, نہیں کرنا. یہ جیسے ہمارے عمارتیں بناتے ہیں وہ سریے نے بجریاں جو روڈوں پہ ڈال دیتے ہیں نا, اس کے بھی قانون ہے, یہ بھی نہیں رکھ سکتے جس سے لوگوں کو تکلیف ہو, بالکل سمیٹ کر. اب باہر ملکوں میں نکلو تو وہ پوری عمارت کو جو یہ پلستر یہ بناتے ہیں نا, ہم نے دیکھا ہے نا, پوری عمارت کو لباس پہنا دیتے ہیں, لباس باقاعدہ بڑے بڑے وہ ہزاروں لاکھوں روپے کے وہ کپڑے پہناتے ہیں, وہ اس طرح کے مخصوص یعنی کہ ٹاٹ وغیرہ آتے ہیں وہ ان کو پہناتے ہیں, اس ٹاٹ میں چھپ کر یہ کام کرتے ہیں کہ نہ مطلب یعنی روڈ خراب ہو, نہ کسی کی گاڑی میں جا کر چھینٹا پڑے سیمنٹ کا, نہ کسی پڑوسی کے گھر کو تکلیف ہو. مدینہ مدینہ ہے, قانون ایسے. تو اس طرح مطلب یہ کہ رشوت کی وجہ سے ہمارا پورا جو نظام ہے نا, یہ درم برم, راشی رشوت دینے والے وہ کہتے ہیں, لیکن ہمارے اردو میں مستعمل یہی ہے کہ رشوت خور جو ہوتا ہے, رشوت لینے والا اس کو راشی بولتے ہیں, ورنہ عربی میں مرتشی بولتے ہیں جو رشوت لیتا ہے اس کو.
وہ رشوت کو جیسے یوں سمجھے کہ کہیں لیکیج ہو جاتی ہے نا, پانی جتنا ڈالو ٹینک کے اندر اگر وہ لیک ہو نا تو وہ پانی ٹکتا نہیں ہے. رشوت ایک ایسی لیکیج ہو گئی ہے معاشرے کے اندر کہ جس جتنے ہی قانون بنا لیں آپ جب تک یہ لیکیج بند نہیں ہوگی نا بابا قانون ٹھہرتا نہیں ہے.
یا ورنہ ایک سے ایک قانون بنے ہوئے, جو غلط ہے غلط ہے, جو صحیح ہے صحیح ہے. صحیح اسلامی قوانین تو نہیں ہے نا پوری دنیا میں, کہیں بھی کسی ملک میں بھی میری معلومات کے مطابق پورا اسلامی قانون کہیں بھی نہیں ہے. افسوس, اس پر افسوس ہے. سریے پھیلا دیتے ہیں, بجری پھیلا دیتے ہیں, اور پھر کئی کئی مہینوں تک وہ مطلب یعنی کہ عمارت بنتی بھی نہیں ہے, ایسے ڈال کے چلے جاتے ہیں اور لوگوں کو اتنی تکلیف, اتنی آہیں لیتے ہوں گے, اتنی توبہ. پھر جو مٹیریل بولتے ہیں مٹیریل نہیں ڈالتے, جو پائپ ایسے تنگ ڈالتے ہیں, جو کمرشیل بنیاد پر جو عمارت بنتی ہے نا, بھلے آپ ٹھیکے دار کو دیتے ہیں, جو یہ عمارت بنتی ہے نا خدا کی پناہ, اتنا مٹیریل بار ہاں اتنا رف مٹیریل ہوتا ہے, جو قانونی طور پر اس کا مٹیریل فکس ہوتا ہے نا کہ اتنی منزل بنانی ہے تو اس کی بنیاد ایسی ہوگی, اتنی بنانی ہے تو اس کے پلر میں اتنا مال ہوگا وغیرہ وغیرہ, کوئی عمل شاید نہ ہو اس پر. بعض اوقات ہی نئی نئی عمارتیں گر بھی تو جاتی ہیں نا اسی وجہ سے, تو مٹیریل صحیح نہیں ڈالتا. تو اگر ٹھیکے دار کو بھی دے نا تو مطلب یہ کہ دیانت دار ٹھیکے دار ڈھونڈے آدمی, اور اس سے مٹیریل کی تھوڑی بہت پہلے پیچھے سے معلومات کر کے آدمی پوچھ لے یار کیا کیا اس میں ڈلے گا, پھر اس سے سوال جواب کر کے کون سے گیج کا سریا پڑے گا, کون سا پائپ پڑے گا. اتنی اتنی پتلی پائپڑیاں ڈال دیتے ہیں, گٹر آئے دن بھرتے ہیں گھروں کے, پھر وہ چھتوں سے وہ استنجا خانوں کی چھت ٹپکتی ہے, جو دوسرا بیچارہ بیٹھا ہوا ہے استنجا خانے میں اس کے کپڑے خراب کر دیتے ہیں. اور خدا کی پناہ ایسے مسائل ہیں ہمارے عمارتوں میں کہ بس توبہ توبہ توبہ. تو یہ سب ٹھیکے دار جو ہے نا, سب نہیں لیکن جس کو میں کہہ رہا ہوں وہ کچھ سمجھتا ہوگا. جو ناراض ہوگا تو ناراض وہی ہوگا جو گڑبڑ کرتا ہے, بس جو گڑبڑ نہیں کرتا وہ مسکرائے گا کہ یار میرے کو نہیں کہہ رہا, میں اچھا آدمی ہوں, اللہ مجھے بھی اچھا کر دے, ہم سب کو اچھا دے.
وہ تائید کرے گا مطلب جو ان کی, یوں سمجھیے کہ آپ اس وقت جو ایسے جو بےچارے دکھی پریشان مار کھائے ہوئے ستائے ہوئے جو لوگ ہیں اس وقت, گویا کہ آپ ان کی ترجمانی کر رہے ہیں. ان کے پاس کوئی ایسا ذریعہ نہیں ہے کہ یہ اپنا درد اپنا درد اپنا دکھ اپنی پریشانیاں جو ان کے لاکھوں کروڑوں اربوں روپے آگے پیچھے ہو گئے, مکان ان کے مطلب بالکل ضائع برباد ہو رہے ہیں, ایسا لگتا ہے کہ آپ ان کی ترجمانی کر رہے ہیں, اور اللہ نے چاہا تو بابا ان کے دل سے دعائیں نکلیں گے
انشاءاللہ. تو یہ سیوریج لائن جو ہے نا یہ بہت اہم اہمیت کی حامل ہوتی ہے, ایک عمارت کا سب جو دل ہوتا ہے وہ, اس لیے کہ ہم مسلمان ہیں, ہم کو پاکی ناپاکی کا بڑا یعنی کہ اس میں دخل ہے ہمارے زندگی میں. تو یہ سیوریج لائن اکثر گھروں میں نے دیکھا غلط ہوتی ہے جبکہ ٹھیکے دار بناتے ہیں, یہ پائپ بہت پتلے ڈالتے ہیں, ان سے پہلے طے ہو جائے, پھر جب یہ ڈالنے لگیں آپ چیک کریں گے یہ پائپ کون سا ڈال رہے ہیں. میں نے یہاں میرا مکان تو پہلے یہاں نہیں تھا, جب فیضان مدینہ کے لیے ہم نے یہ پلاٹ لیا نا تو اب یوں تھا کہ میں اس میں رہ کر اس کو آباد کروں, تو اس لیے گھر بھی یہاں ہم نے ترکیب بنائی, تو وہ ایک منزلہ چھت بنی ہوئی تھی وہ ہم نے یہاں لیا پیر کالونی مکان. اچھا پھر اس کے پائپ وغیرہ اور ابھی نہیں ہوئے تھے, خالی چھت بنی تھی, تو پائپ ہم نے وہ ڈلوائے جو ہوٹل والے ڈلواتے ہیں نا پائپ, اب اس کا میں وہ سائز بھول گیا یار کتنے انچ ہوتا ہے وہ چوڑا, یعنی کہ نارمل جو گھروں میں پائپ ہوتا ہے وہ میں نے نہیں ڈلوائے سیوریج کے, میں بڑے ڈلوائے کہ یار وہ چکناہٹ بھی چلی جاتی ہے, چائے کی پتی بھی چلی جاتی ہے, کبھی ہڈی بھی نظر بچا کر اندر داخل ہو جاتی ہے, بال جھڑ کر اندر چلے جاتے ہیں, تو پھر وہ چپکتے ہیں چپکتے ہیں, تو پھر اس میں پھر میل جمع ہوتا ہے, چکناہٹ جمع ہوتی ہے صابنوں کی, تو پھر وہ رستہ بند ہو جاتا ہے. تو کتنے سال ہو گئے الحمدللہ ہمارا کبھی گٹر نہیں بھرا, وہ پائپ ہم نے پہلے سے ابھی اتنا جب بھی خرچہ ہو رہا ہے عمارت پر تو اب یہ کہ 2-4 ہزار روپے میں کیا پیچھے ہٹنا تھا, پائپ بھی موٹے ڈال دے. یہ ہوٹل والے وہ پائپ جو ہے نا وہ کشادہ رکھتے ہیں کیونکہ ان کے یہاں تو چکناٹی کا کام ہوتا ہے, ہڈیاں اور مسالے اور چائے کی پتیاں ان میں بہت کچرا جاتا ہے, تو اس لیے وہ ایسا بناتے کہ سب چلا جائے رک کے نہیں. تو ہوٹلوں میں گٹریں نہیں بھرتی عام طور پہ, ہمارے گھروں میں بھر جاتی ہیں. تو یہ ٹھیکے دار سے اگر آپ پہلے سے بات کریں, یہ عرف کے مطابق پائپ ڈالے گا جو آج کل عمارتوں کا عرف ہے, آپ عرف سے ہٹ کر اس کو مزید کچھ رقم دیں کہ یار کتنا خرچہ بڑھ جائے گا, یہ تم پتلا ڈالتے ہو یہ کتنے کا فٹ آتا ہے, اچھا بھائی چلو یہ 50 روپے کا آتا ہے بالفرض, تو وہ جو میں کہتا ہوں کتنے آئے گا, اچھا 75 آئے گا, چلو یہ 25 روپے पर फिट बढ़ गया, कितने फिट आएगा? तो वही 100 फिट आएगा बिलफर्ज। तो 25 से 100 को अगर आप जर दे दो कितने हो गए भाई? 2500 रुपये। ये मैंने एक छोटा सा हिसाब बताया, वो भी अटकल से अपनी। तो इस तरह कोई ज्यादा फर्क नहीं, लाखों करोड़ों रुपए का फर्क नहीं पड़ेगा, थोड़ा सा फर्क पड़ेगा। आप इसको ये बोलोगे भाई ये इजाफी पैसे मैं दूंगा यार, इसमें ये पाइप जो है ना ये इस साइज के डलवाना, अभी आप होटल वालों से पूछ लेना।
इसमें जो आपने भी कुछ देर पहले बाबा एक जुमला इरशाद फरमाया ना कि आप यार पाइप वो डालो जो होटल में डालते हैं ना, इजाफी पैसे मेरे से ले लेना। अब ये जब से जो इजाफी पैसे मेरे से ले लेना है ना, ये बनाने वाले के मुंह से भी निकलता नहीं है। बनाने वाला वो बोलते भाई ये अगर मैं आपका ये मटेरियल अच्छा डालूंगा, अच्छा मटेरियल मिलता है, जैसे स्विच बटन होते हैं अच्छे मटेरियल के मिलते हैं। लेकिन अब बनाने वाला बोलता है देख भाई इतने रुपए दे रहा हूं, इसमें अच्छा बनाकर मकान देना, पाइप भी अच्छे डालना, इलेक्ट्रिसिटी अच्छी डालना। अब वो मतलब उसकी भी जहन तो अब आपके सामने जो जहनियत है लोगों का कमाने का जहन है, वो बोलता है भाई तू ठीक है तू मेरे तक शर्तें रखता जा, मैं भी लिखता जाता हूं, इतने पैसे में जो बनेगा ना वही बनेगा, मेरे को बीवी बच्चों का पेट पालना, मैं अपने सारे नफे तेरे पाइप में डालूंगा तो मेरे बच्चों के पेट के अंदर किस पाइप से खाना जाएगा। तो अब ये बाबा दोनों तरफ से है, उधर भी बददियानती है, यहाँ देने के लिए भी कोई तैयार नहीं है पैसे।
भाई कोई तो समझदार होगा ना यार,
नहीं
एक ना समझ भी तो आपके सामने बैठा जितने बड़े पाइप डलवाए थे और अभी तक वो मंगी को सहमत नहीं दी है, बाकी वो भी रोजी की दुआ तो करते होंगे ना, तो सारे उनकी रोजी खुलती है मंगियों की, तो फिर वो आते हैं आपके घरों में और फिर जो तकलीफें होती है वो अपनी जगह पर। तो मुझे याद नहीं पड़ता कि हमारे घर का गटर जो है पीर कॉलोनी का, ये जो हमने खुद इसमें पाइप डलवा है ये भरा हो, मुझे याद नहीं पड़ता कि कभी किसी को हमने जहमत दी हो कि भाई हमारा ये गटर की लाइन भर गई, मुझे याद नहीं आ रहा। अगर कभी कभार इक्का दुक्का भरी हो तब भी ये जो आए दिन भरते हैं जिनके पाइप, उनसे तो गनीमत है नहीं। अगर आप एक दरवाजा ये भी खुलेगा ना वावेला का, वो यूं के अरे हमने इमारत बनवाई इस बात का तो ख्याल नहीं रखा, अब क्या होगा, भर जाती है रोज तो ठेकेदार को गालियां, तो उसको कोसने देंगे, तो ये भी दरवाजे कहीं ना खुले, फजूलियात और गुनाहों भरी गुफ्तगू के। अब जो हुआ सो हुआ, वो एक इकाई से नए चले, जब जाके हुआ सो मेरा जो ठेकेदार बना दिया अब उसकी कीमतें मत करना। जैसे अभी हमारे साहिल मोहतरम ने फरमाया ना कि ये कौम भी पैसे नहीं निकालती, इसलिए वो ठेकेदार भी बोलता कि मेरे भी मेरा पेट भी मांगता है, मेरे बच्चे भी भूखे हैं।
तो हम सब मिलकर
दोनों हाथ से ताली बजती है,
हम सबका आजम है ना कीमत के खिलाफ जंग जारी रहेगी, ना कीमत करेंगे ना कीमत सुनेंगे,
इंशाल्लाह
बतों के चोर कुफले मदीन, इंशाअल्लाह कुफले मदीन
लगा रहेगा,
इंशाअल्लाह कुफले मदीन
लगा रहेगा,
इंशाअल्लाह सर पे अमामा
सजा रहेगा,
इंशाअल्लाह रुख पे दाढ़ी
सजी रहेगी,
इंशाअल्लाह सर पर जुल्फे
सजी रहेंगी,
इंशाअल्लाह
अज़्ज़ा वजल्ला
अक्सर नजरें
झुकी रहेंगी,
इंशाअल्लाह
अज़्ज़ा वजल्ला
हया से नजरें
झुकी रहेंगी,
इंशाअल्लाह
अज़्ज़ा वजल्ला
शैतान के खिलाफ जंग
जारी रहेगी,
रिश्वत के खिलाफ जंग
जारी रहेगी, इंशाअल्लाह अज़्ज़ा वजल्ला।
सल्लु अला अल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।